अन्तरसंवादको यो शनिबार स्तरीय श्रृंखलाबाट हरिशरण लामिछानेको नमस्कार। आदरणीय श्रोताहरू, यो साता पनि राष्ट्रिय र अन्तर्राष्ट्रिय सरोकारका सवालहरूमा हामीले बहस र चर्चा गर्यौं। इजरायलमा हमासले आक्रमण गरेको एक साता बितेको छ। युद्धको त्रासदी बढ़दै जाँदा इजरायलबाट 250 भन्दा बढ़ी नागरिकहरू स्वदेश फर्किएका छन्। उता कोशी प्रदेशको सत्ता समीकरण रोचक मोडमा पुगेको छ। दिवंगत पितृहरूको तर्पण श्राद्ध गर्दै आजबाट पितृपक्ष समापन भई भोलिबाट दशैं प्रारम्भ हुँदैछ। अन्तरसंवादमा भने आज हामी मूलत साना साना प्रयासबाट कसरी आत्मनिर्भर हुन सक्छौ, कृषिलाई कसरी आधुनिक र उन्नत बनाउन सकिन्छ, विकास निर्माणमा वातावरणीय पक्षको के महत्व छ अनि युवा पुस्तामा क्रमशः बढ़दै गएको प्रकृति प्रेम, साहसिक पर्यटन आदि विविध विषयहरूमा केन्द्रित रहेर कुराकानी गर्नेछौ। हामीसँग हुनुहुन्छ पत्रकारिताबाट कृषि व्यवसाय, वातावरण र पर्यटन प्रवर्धनमा उल्लेख्य भूमिका निर्वाह गरिरहनुभएका युवा अभियन्ता सौरभ ढकाल। उहाँ हाम्रो प्रत्यक्ष टेलिफोन सम्पर्कमा आइसक्नु भएको छ। नमस्कार सौरभजी, स्वागत छ रेडियो नेपालको यो अन्तर सम्वादमा। अब शनिबारको छलफललाई अलिकति पृथक कोणबाट चाहिँ उठान गर्ने प्रयास गरिरहेका हुन्छौं हामी बेला बेलामा। सौरभजी, अब निकै समयदेखि यो एक प्रकारको सामाजिक अभियान भनौं, विशेष गरी चाहिँ कृषि उत्पादनहरूलाई बजारीकरण गर्ने, कृषकहरूलाई आत्मनिर्भर गराउने जुन एउटा ग्रास रूटका कामहरूमा यहाँको सक्रियता जसरी बढ़िरहेछ, मानव आज शनिबारकै दिन पनि धेरै गतिविधिहरू हुन्छन् नि जुन चाहिँ दैनिकी भन्दा बाहिरका क्रियाकलापहरू, कतिको सजग हुँदै गएको छ, कतिको तयार छ नेपाली समाज, कस्तो छ अवस्था युवाहरूको, यहीँबाट कुराकानी शुरू गरौं।
अब आज शनिबार बिहानै हजुरले यसो याद गर्नुभयो भने सहरका विभिन्न ठाउँहरूमा यो हाट जुन चाहिँ कोरोना अगाडि त्यति धेरै चर्चामा थिएनन् त्यो खालको यो कृषि बजारहरू बढेका छन्। यो कृषि बजार चाहिँ सामान्यतया हामीले पुरानो हाम्रो सहरी संरचनामा चाहिँ हरेक टोल टोलमा सानसानो बस्तीहरूमा आफूले उत्पादन गरेको, घरमा उत्पादन गरेको, आफूले बनाएको सामानहरूलाई बजारीकरण गर्ने एउटा मुख्य माध्यम नै यो हाटहरू थिए। अब पछिल्लोचोटि बजारका विभिन्न रूपहरू परिवर्तन हुँदै आए, सुपर मार्केटहरूको कल्चरहरू बढ्दै आए, त्यसले गर्दाखेरि यो हाटहरू यो सहरमा अलिकति स्थान ठाउँ खुल्ला ठाउँहरूको पनि कमी हुँदै आएर चाहिँ मान्छेहरूले यो चिजलाई अलिक बिर्सेको जस्तो भान भइराखेको थियो। तर कोभिड पछि चाहिँ कस्तो खालको सोचको विकास भइराखेको छ भन्दा सकेसम्म सानो तिनो उत्पादन आफैले गर्न सकिन्छ कि, आफूले घरमा बसेको बेलामा केही सामान बनाउन सकिन्छ कि, त्यो बनाएको सामानहरूलाई त फेरि ठुलो सुपर मार्केटमा लगेर बेच्नलाई त ठाउँ छैन, उसले त त्यहाँ ठुलो क्वान्टिटीमा मात्रै सामानहरू राख्छ भने चाहिँ त्यसलाई चाहिँ सानसानो बजारको चाहिँ अवधारणा चाहिँ विकास हुनुपर्छ भनेर, त्यही भएर अब अहिले म यहाँ ललितपुरको महालक्ष्मी स्थान नजिक छु। यहाँ हामी शुक्रबार साँझ र शनिबार बिहान यो सहकारी सङ्घसँग मिलेर एउटा बजार गर्छौँ। यहाँ ललितपुर वरिपरिका उत्पादन भएका सामानहरू यहाँ आउँछन्। त्यसै गरिकन हामी मंगलबार भनिमण्डलमा साँझ एउटा हाट लाउँछौँ। यो हाटले चाहिँ वातावरणमा पनि एकदम राम्रो सकारात्मक प्रभाव पार्न सक्छ। किन भन्नु होला भने यो आजभोलि चाहिँ यो फुड माइल क्यालकुलेट गरेर उत्पादित सामानहरूको उपभोग गर्ने चलन संसारभरि बढिराखेको छ। त्यो भनेको चाहिँ हजुरले हामीले खाने जुन खानेकुराहरू छ त्यसको उत्पादन खाने ठाउँ खाँदै गरेको ठाउँ र उत्पादन भएको ठाउँको दूरी चाहिँ जति सक्दो छोटो पार्न सक्यो भने त्यसले चाहिँ वातावरणमा कम प्रभाव पार्छ, नकारात्मक प्रभाव कम पार्छ भन्ने धारणा छ। त्यसलाई हामी फुड माइल भन्छौँ। उदाहरणको लागि अहिले बजारमा मुस्ताङको स्याउ पाइन्छ। मुस्ताङको स्याउ काठमाडौँ घरसम्म आइपुग्दाखेरि 343-344 किलोमिटर तय गर्छ तल्लो भेगको मुस्ताङको स्याउ भने, यदि हामीले चीनको, भारतको वा बजारमा अमेरिकाबाट पनि स्याउहरू काठमाडौँको बजारमा पाइन्छ भने कम फुड माइलको हिसाब गर्ने हेर्दाखेरि त मुस्ताङकै खाँदा राम्रो देखियो होइन, त्यसले फुड माइल चाहिँ कम हुने भयो। त्यो खालको अवधारणा चाहिँ आइराखेको छ र त्यसलाई पनि यो हाटले चाहिँ प्रबोधन गर्न सक्छ। तर अब यो मौकामा चाहिँ एउटा कुरा भन्न मलाई मन लागेको छ कि यो हाट वा स्थानीय बजार, परम्परागत बजारलाई चाहिँ सहरपालिकाहरूले एकदमै धेरै माया गर्नुपर्ने, उहाँहरूले यसलाई प्रवर्धन गर्नुपर्ने, किनभने पहिले जुन बेला यो हाट आफै स्वस्फूर्त रूपमा हुन्थ्यो त्यो र अहिलेको अवस्था परिस्थितिहरू धेरै फरक छ. होइन, धेरै व्यापारिक ठुल्ठुला बजारहरू, बजार व्यवस्थापन भनेर झट्ट हेर्दाखेरि ठुला सुपर मार्केटहरू चारैतिर छन्. त्यो अवस्थामा पनि उत्पादक पनि कम छन्, बजारमा ल्याउने मानिसहरू पनि कम छन्, हाटसम्म आउने आनी बानी पनि कम छ. त्यसलाई चाहिँ अलिकति धेरै सहयोग, अलिकति धेरै उत्प्रेरणा चाहिँ राज्यले विशेष गरिकन पालिकाहरूले गर्नुपर्छ. र सबभन्दा ठुलो समस्या भनेको चाहिँ खुला ठाउँ, खुला स्थान. जस्तो अहिले धेरै यसो हाटहरू, क्याफे हाट भन्छु मैले, क्याफेहरूमा हाटहरू
विभिन्न आफ्नै बिजनेस प्रिमिसेसहरूमा चाहिँ विभिन्न जिल्ला जिल्लाबाट मान्छेहरू आएर त्यहाँ स्टल खोलेर बिक्री वितरण गर्ने कामहरू हुन्छ. होइन, क्याफे हाटहरू, हजुर,
क्याफे हाटहरू त्यो नराम्रो होइन, त्यो राम्रो हो. होइन, एक हिसाबले यो त समूहगत प्रयास भयो. तर राज्यले प्रयास गर्यो भने चाहिँ उसले आफ्नो खुला ठाउँहरू अझ सहजताको लागि, किनभने क्याफेमा कोही मान्छे जान असहज महसुस गर्न सक्छन् वा क्याफेको आफ्नै एउटा छुट्टै नियम कानुन हुनसक्छ किनभने उसको व्यक्तिगत प्रमिसेजहरू भयो. त्यसलाई चाहिँ अझ खुला रूपमा चाहिँ, अनि फेरि क्याफेहरू तपाईँले यसो याद गर्नु भने कुनै निश्चित एरियातिर मात्रै हुन्छन्, सबैतिर त्यो खालको क्याफेहरू अभाइलेबल हुँदैनन्. त्यसलाई चाहिँ पालिकाहरूले आफ्नो ओडा भन्दा नि म त अझ टोल, होइन, टोल टोलमा विभिन्न बारहरू छुट्याएर, समयहरू छुट्याएर चाहिँ गर्यो भने यसले एउटा राम्रो प्रभाव पनि पार्छ. अनि अहिले हजुरको पछिल्लो चोटि कोभिडकै बेलादेखि नै हेर्नु हो भने धेरैजनाले यो अर्बन फार्मिङ, सहरी उहाँहरूले उत्पादन गरेर अलिकति आफूलाई बढी भएको सामान अब ठुलो बजारमा त लान सम्भव छैन नि, किनभने ठुलो बजारमा त धेरै क्वान्टिटीको धेरै उत्पादन गरेपछि मात्र जाने भयो. सानो क्वान्टिटीको सामान लान सक्ने ठाउँ भनेको त स्थानीय हाटहरू नै.
जस्तो सौरभजी, होइन, यहाँले जस्तो ग्रिन ग्रोथ भन्ने संस्था मार्फत आफ्ना व्यावसायिक गतिविधिहरू यहाँले पनि गरिरहनु भएको छ. यस्ता धेरै सेवा प्रदायकहरू आएका छन्, विशेष गरी कोविड पछि चाहिँ घर घरमा तरकारीहरू पुर्याउने, उपभोग्य वस्तुहरू पनि हप्तामा एकपटक चाहिँ आफ्नो लिस्टहरू राखेर अनलाइनमा राखिदियो भने तीबाट होम डेलिभरीको पनि व्यवस्था गर्ने, जुन एउटा नयाँ परिपाटी शुरू भएको छ. एकातिर यहाँले अघि भन्नुभयो कौशी खेतीको कुरा, आपद विपद पर्दाखेरि त हो अब हामी आत्मनिर्भर हुनबाट चलाउ, यो सैद्धान्तिक कुराहरू आउँछन्, तर बीचमा फेरि झण्डै 60-70-80% त्यसलाई निरन्तरता दिन सक्दैनन्. होइन, यस्ता विषयहरूलाई पनि त एउटा अभियानका रूपमा स्थानीय पालिकाहरूदेखि लिएर, होइन, सबैले चाहिँ सहकार्य गर्न सकेको खण्डमा त यो पनि एउटा दिगो समाधानको उपाय हुन सक्छ नि. कतिको मानिसहरूमा यसमा जागर देखिन्छ आज भोलि?
कोभिडको बेला चाहिँ एउटा विशिष्ट अवस्था थियो, त्यो मानिसहरूको समय रेगुलर नियमित आफ्नो कामबाट काममा जान नसक्ने, घरै बस्नुपर्ने, होइन, र त्यसलाई चाहिँ धेरैजनाले चाहिँ यो कोभिडको जुन महामारी छ, यस यो महामारी फैलिनुको मुख्य कारण चाहिँ हामीले प्रकृतिमाथि गरेको असन्तुलित कार्यको कारणले हो भन्ने खालको महसुस हामी धेरैले गर्यौँ. होइन, सो त्यो महसुसलाई त्यो यो कौशी खेतीदेखि लिएर आफूले प्रकृतिमा गर्ने असन्तुलित कार्यहरूलाई कम गर्ने, जस्तो अब अफिस जाँदा साइकलमा जाने, पैदल हिँड्ने, होइन, यो सबै चिजहरू चाहिँ मानिसहरूले, नागरिकहरूले विशेष गरी स्वस्फूर्त रूपमा आफ्नै ज्ञान र आफ्नो सिपलाई सदुपयोग गरेर गरे. तर यसको अब अहिले सामान्य अवस्थामा चाहिँ यसका लागि चाहिँ विशिष्ट सचेतना आवश्यक पर्ने रहेछ. जस्तो उदाहरणको लागि, मैले कौशी खेतीमा उत्पादन गरेँ, कोभिड भएको बेलामा आफूले उपभोग गरेँ, छिमेकीलाई दिएँ, तर त्यो त अब सामान्य अवस्थामा त सधैँ बाँडेर त साध्य नहुने भयो, होइन. त्यसका लागि चाहिँ कसैलाई समूहगत रूपमा टोलमा एउटा सानो ठाउँ भयो भने त्यसले चाहिँ बजारसम्म लान, होइन, अनि अरूले के उत्पादन गरेको छ साट्न एउटा खालको प्लेटफर्म त पाइने भयो. अघि तपाईँले उठाउनु भएको यो अनलाइनको कुरामा पनि अलिकति स्विच भएको अनुभव गरेको छु मैले. कोभिड र कोभिड पछिको अवस्थामा मानिसहरू चाहिँ आजभोलि अलिकति सानसानो समूहमा भेटेर इन्टरेक्सन गरेर यो तरकारीहरू, फलफुलहरू आफैले हेरेर छोएर किन्न मन पराउने, होइन, अनलाइनमा पनि नकिन्ने होइन, तर अनलाइन भन्दा पनि अझ बढी त्यो खालको सद्भाव, त्यो खालको प्रत्यक्ष किनबेचमा चाहिँ बढी रुचाउने, होइन, र यो पछिल्लो चोटिको मेरो अनुभवमा पनि हाम्रो अनलाइनमा भन्दा बढी हाम्रो इन्टरेक्सन चाहिँ यो हार्टहरूमा भएको देखिरहेको छु. आफूलाई समय सुहाउँदो आफ्नो नजिक भएको ठाउँमा चाहिँ मानिसहरू आउने, हेर्ने, सम्पर्क गर्ने र त्यहाँ हेरिसकेपछि फेरि अनलाइनमा पनि अर्डर गर्ने. मैले त्यहाँ हेरेको थिएँ, म विश्वस्त भएँ यो चिज हो रहेछ होइन भन्ने भएपछि चाहिँ अनलाइनमा जाने. भनेपछि हामीले चाहिँ यो प्रविधि सँगसँगै हाम्रो आफ्नो सोसियल इन्टरेक्सन चाहिँ मिलाइराख्नुपर्ने रहेछ.
बढी बढी चाहना चाहिँ मान्छे प्रत्यक्ष भेटेर होइन, हामी पनि कस्तो समाज छौँ भने बजारमा तरकारी किन्न गयो भने कसैले 50 रुपियाँ 100 रुपियाँ किलो भन्यो भने अलिकति घटाउनुहोस् न होइन, बार्गेनिङ गर्ने एकछिन भए पनि कहाँबाट ल्याएको, कस्तो हो, कति फल्छ, बिसारी हाल्नु भएको छ कि छैन, यस्ता यस्ता सामान्य कुराहरूले पनि कहिलेकाहीँ चाहिँ हामीलाई होइन त्यो यी विषयहरूलाई पनि हामीले यसरी चाहिँ यो संसारमा माध्यमबाट हामीले चाहिँ छलफलमा ल्याइदिँदाखेरि ए सामूहिक रूपमा त केही भइरहेछ भन्ने महसुस हुन सकोस् त्यो पनि एउटा अभिप्राय भयो. अर्को प्रसंगमा जान चाहन्छु म सरोजी. भर्खरै अब इजरायलमा त्यत्रो चाहिँ युद्धको त्रासदी बढ़िरहेको छ होइन, नेपालीहरूले अनाहकमा ज्यान गुमाउनु पर्यो 10 भन्दा बढ़ीले. अब सरकारले चाहिँ हप्ता दिनभित्र नै त्यहाँ रहेका चाहिँ 250 भन्दा बढ़ीलाई विमान पठाएर स्वदेश ल्यायो. यहाँ बहस विभिन्न कोणबाट आएको छ. अब कृषिको लागि इजरायलमा तालिम लिन जानु एउटा सिप विकासको लागि राम्रै कुरा हो, तर हामीले अब नेपालभित्र चाहिँ के गर्ने त, कसरी चाहिँ यो कृषि प्रधान देश भनिरहेका छौं होइन, कृषि प्रधान देश होइन यो कृषि प्रधान देश हो भनेर व्यङ्ग पनि आउँछ, तर वास्तवमै तपाईँहरू ग्रास रुटमा बसेर पनि काम गर्नुहुन्छ, किसानहरूसँग पनि इन्टरेक्ट गर्नुहुन्छ, कहाँ कता के तालमेल नमिलेको होला त, यो किन हामी अपेक्षाकृत रूपमा चाहिँ फड्को मार्न सकिरहेका छैनौं, योजना नभएर हो, स्रोत साधन नभएर हो, जागर नभएर हो, अथवा के हुन सक्छ यो यसको कारण?
अब यसको यसलाई चाहिँ होलिस्टिक हिसाबले हेर्नुपर्छ. एउटा मात्रै कारणले गर्दा यो सबै चिज बिग्रिराखेको हो भन्ने त म मान्दिनँ. अब पहिलो कुरा चाहिँ जाँगर, हामी हाम्रै आफ्नो पद्धति अनुसार हाम्रै आफ्नै तरिका अनुसारको कृषि गर्न अहिले तयार छौँ कि छैनौँ भन्ने कुरा पहिलो प्रश्न हो होइन. अब हामीले चाहिँ धेरै लामो समयदेखि जुन निर्वाहमुखी खेती भनेर व्याख्या गरियो जुन खेतीलाई, अहिले हामी त्यसलाई पर्माकल्चर भन्छौँ. त्यो हामीले गर्ने गरेको निर्वाहमुखी खेती नै अहिलेको अवस्थामा उपयुक्त खेती प्रणाली हो, जहाँ चाहिँ तपाईँ सबै कुरालाई मिसाएर उत्पादन गर्नुहुन्छ, आफूलाई आवश्यक पर्ने चिजहरू उत्पादन गर्नुहुन्छ, त्यसले चाहिँ प्रकृतिलाई पनि माया गर्छ, त्यो रिजेनेरेट गर्छ इन्भाइरोमेन्टलाई, र त्यो चाहिँ स्वास्थ्यको लागि पनि उपयुक्त हुन्छ होइन. तर हाम्रो पोलिसीले चाहिँ के भन्छ भन्दा, निर्वाहमुखी खेती गर्नेहरूलाई चाहिँ उत्प्रेरित गर्दैन, उसले चाहिँ कमर्सियल फार्मिङको अवधारणा ल्याएको छ, भनेको मोनोकल्चर. काउली लगाउनु भयो भने एकैचोटि धेरै काउली लगाउने, अरू फलफुल लगाउनु भयो भने एकैचोटि फलफुल लगाउने होइन. तर त्यो खालको मोनोकल्चर भएको फार्महरूसँग हुनुपर्ने बेसिक इन्फ्रास्ट्रक्चरमा सरकारले लगानी गर्दैन. जस्तो उदाहरणको लागि सिन्धुलीमा उत्पादित भएको कुनै पनि सामान, 1 किलो सामान काठमाडौँ ल्याइपुर्याउनु भयो भने 8-12 रुपियाँ पर केजी ट्रान्सपोर्टेसनमा पर्छ होइन. किनकि त्यहाँ चाहिँ ढुवानी गर्नको लागि सामान्य बाटो छ भने, अब हामी कहाँ यति धेरै ठाउँहरू छन्, यति धेरै ठाउँहरूमा उत्पादनहरू छन्, त्यो ठाउँको सामानहरू बजारसम्म पुर्याउनलाई त्यो मेन चाहिँ यो लजिस्टिकमा ठुलो समस्या छ. एक ठाउँमा उत्पादन भएको सामान अर्को ठाउँमा उत्पादन के फेरि मूल्य बढ्छ, मूल्य बढी भएको कारणले गर्दाखेरि चाहिँ हामीले आयातित सामानहरूको मूल्य नै कम हुने भएपछि होइन, हामीले उत्पादन गरेको सामानले बजार पाउँदैन भनेर हामी त्यसमा चाहिँ त्यो त्यसमा चाहिँ अलिकति अदुत्साहित हुने गरेको छ. यो चाहिँ राज्यले नै कृषिमा आफैले खेती गर्नु परेन, उसले चाहिँ लजिस्टिकमा कहाँनिर अर्को पड्को छ, त्यहाँनिर कसरी सहयोग गर्ने, कहाँनिर बजार विस्तार गर्ने, वा उत्पादन गर्ने सामानहरू चाहिँ आफ्नो पालिकालाई चाहिने सामानहरू चाहिँ सकभर आफै उत्पादन गर्ने होइन, मोनोकल्चर नगरिकन मिक्स खालको फार्मिङहरूको मोडलहरू ल्याउने, त्यो खालको कुराहरूमा चासो दिनुपर्ने. यहाँ हामी कृषिमा लागेको युवाहरूको जाँगर पनि अलिक कम हुँदै गइराखेको छ, राज्यको जाँगर पनि अलिकति कम हुँदै गइरहेको छ होइन. यो सबै चिज यो झन्झटिलो काम किन गर्ने भन्ने खालको अभ्यासहरू देखिन्छ. तर त्यसो भन्दा भन्दै यो काम हुँदै नभएको त होइन नि, हामीले अलिअलि अलिअलि उत्पादनहरू पनि गरिरहेका छौँ, अलिअलि अलिअलि बजारहरू पनि भइरहेका छौँ. तर हजुरले के चाहिँ बुझ्न जरुरी छ भने, कृषि कृषिमा जुन उत्पादन प्रक्रिया छ यो साह्रै नै जटिल प्रक्रिया चाहिँ हो, सजिलै कुनै चिज तयार हुँदैन, त्यसलाई निकै मेहनत गर्नुपर्छ। हामी चाहिँ एकदम हल्कासँग यो उत्पादन प्रक्रिया चाहिँ यो सजिलै भइहाल्छ होइन भनेर यसलाई हेपिएर यसमा लगानी गरिरहेको जस्तो देख्छु मैले। जबसम्म यसमा सिरियस लेभलको लगानी हुँदैन होइन, श्रमको लगानी होइन, अरू रिसोर्सहरूको लगानी, इन्फ्रास्ट्रक्चरको लगानी हुँदैन, त्यसले चाहिँ हामीले सोचेको जस्तो उत्पादन चाहिँ हामी दिन सक्दैनौँ र युवाहरू पनि त्यो लेभलको आकर्षण चाहिँ यसमा बढ्ने सम्भावना देख्दिन।
हजुर, त आदरणीय श्रोताहरू, अन्तरसंवादको आजको बिहानीमा हामी विशेष गरी हाम्रो दैनिक जीवनका केही व्यवहारिक पक्षहरू होइन, हाम्रो कृषि, वातावरण, वन जंगल आदि को संरक्षण, सरसफाई, यी कुराहरूमा चाहिँ हाम्रो सहभागिता, हाम्रो चाहिँ रुचि र अहिले बस्दै गएको चाहिँ हाम्रो सामाजिक अभ्यासका बारेमा कुराकानी गरिरहेका छौं। पत्रकार एवं अभियन्ता सौरभ ढकाल हाम्रो आजका अतिथि हुनुहुन्छ। जस्तो सौरभजी होइन, कृषिका पनि हामीले धेरै कुरा गर्यौं, अहिले भर्खर म एउटा प्रसंग कोट्याउँदै थिएँ, कृषि औजार केन्द्र नेपालमा कृषि औजारहरू निर्माण गर्नको लागि खोलिएको कारखाना वर्षौंदेखि बन्द थियो, अहिले राष्ट्रिय आविष्कार केन्द्रबाट महावीर पुनजीले चाहिँ यसलाई म सञ्चालन गर्छु, मेरा पदकहरू पनि बेच्छु, यो गर्छु, यसरी स्रोत जुटाउँछु भन्नुभएको छ। बेला बेलामा छटपटिया गर्ने मान्छेहरूलाई अब इजरायलबाट फर्किएर आएका, कृषि तालिम लिएर बीचमै छोडेर आउनु भएका ती युवा विद्यार्थी भाइ बहिनीहरूलाई पनि समेट्न सकिन्छ यो प्रक्रियामा भन्ने खालका अवधारणाहरू आइरहेका छन्। के यस्ता प्रयासहरूले साँच्ची नै भोलिको चाहिँ दीर्घकालीन हिसाबले हामीलाई कृषिमा आत्मनिर्भर बनाउने, खाद्यान्नमा आत्मनिर्भर बनाउने जस्ता प्रक्रियालाई कतिको सघाइरहेको छ? ती अहिले पछिल्लो पटक आएका चाहिँ स्टार्टअपहरू, साना साना व्यवसाय, युवाहरूको समूहले गरेका व्यवसायहरू, यी कतिको चाहिँ सकारात्मक देखिन्छन्? कसरी यसलाई चाहिँ इभ्यालुएट गर्न सकिन्छ यी गतिविधिहरूलाई?
यो स्टार्टअपको कुरामा चाहिँ अलिकति जोड दिन चाहन्छु। यो स्टार्टअप भनेको सरकारले वा धेरैजना विद्वत वर्गहरूले चाहिँ कसरी व्याख्या गरिराख्नु भएको छ भने यो चाहिँ टेक्नोलोजी होइन प्रभुकी भन्ने खालको अवधारणा बनाइएको छ। यो पछिल्लोचोटि सरकारले बनाएको यो स्टार्टअप सम्बन्धी यो विधेयक, यो नियमावलीहरू हेर्दाखेरि पनि यसले चाहिँ एकदम धेरै टेक्नोलोजी फोकस कुराहरूलाई मात्रै प्राथमिकतामा राखेको जस्तो देखिन्छ। तर हाम्रो जियोग्राफी, हाम्रो अवस्था हेर्दाखेरि चाहिँ यहाँ धेरै भिन्न खालको व्यवसाय वा सिप चाहिँ स्टार्टअपको रूपमा लिएर जानुपर्ने अवस्था छ। जस्तो उदाहरणको लागि हामी एकदमै धेरै प्रकृति मैत्री, प्रकृति केन्द्रित उत्पादनहरूमा लामो समयदेखि लागिराखेका छौँ। जस्तो उदाहरणको लागि खालि कृषि उपज मात्रै होइन, सँगसँगै हाम्रो दैनिक उपभोगमा आउने सामानहरूको उत्पादन, जस्तो डोको बनाउनेदेखि लिएर, नाम्लो बनाउनेदेखि लिएर होइन, के अरे प्राकृतिक रूपमा उत्पादन गर्न सक्ने धेरै खालको कुराहरू होइन चाहिँ हामीले त्यसलाई चाहिँ त्यो प्रकृति मैत्री उत्पादन प्रणालीलाई चाहिँ प्रविधिको प्रयोग गरेर कृषि औजारको रूपमा हुन्छ कि बाँसको कप्टेर नै कसरी छिटोभन्दा छिटो चिर्ने मेसिन बनाउने अहिले सागको मुठा चाहिँ आफै अटोमेटिक हिसाबले बानिने खालको एउटा सानो डिभाइस बनाउने अहिलेको तत्काल आवश्यकता हो। त्यो हामीले त्यतातिरलाई चाहिँ हामीले स्टार्टअप भनेर मानिराखेका छैनौँ भनेको धारणात्मक हिसाबले चाहिँ यो त पुरानै काम हो नि भनिरहेको। हाम्रो स्कोप अफ इकोनोमी भनौँ न, अब हाम्रो अर्थतन्त्र चाहिँ यो सृजनात्मक हरित अर्थतन्त्रकोमा आधारित हुनुपर्छ जस्तो लाग्छ मलाई, जुन चाहिँ हामीले लामो समयदेखि अभ्यास गरिरहेका थियौँ। पछिल्लोचोटि अलिकति मोडर्नाइजेसन भएको नाममा चाहिँ हामीले त्यो खालको नयाँ नयाँ चिजहरूको प्रयोग भनेर पुरानो चिजहरूलाई चाहिँ चटक्कै छोडिरहेका छौँ। पुरानो चिज छोड्न आवश्यकै थिएन, किन आवश्यक थिएन भन्दा यो त वर्षौँदेखि हाम्रो पुस्ताहरूले गर्दै आएको प्रमाणित भएको व्यावसायिक प्रणालीहरू थियो नि होइन, चाहिँ गर्न सकियो भने अहिले हामी जो जति नेपालमा बसेर काम गर्न चाहनुहुन्छ, यो मैले किन भनिरहेको छु भने धेरैजना बाहिर जान चाहनुहुन्छ भने त्यो त सिप आर्जनका लागि, ज्ञानका लागि त्यो अस्वाभाविक मान्न मिलेन। तर जो यहाँ बसेर काम गर्न चाहनुहुन्छ उहाँहरूका लागि चाहिँ यस्ता साना साना उद्यमहरूको अवसर चाहिँ हामीले खुलाउनुपर्छ र त्यो साना उद्यम गर्न सक्ने क्षमता सिप विकास गर्यो भने मात्रै हामी एक खालको आर्थिक उन्नतितिर लाग्न सक्छौँ।
केही भए पनि थोरै भए पनि आर्जन हुने र बिस्तारै बिस्तारै संख्यात्मक रूपमा त्यसले धेरैलाई छोयो भने त्यसले एउटा अर्थतन्त्रमा चाहिँ नजानिदो किसिमले चाहिँ कन्ट्रिब्युसन पनि गर्न सक्छ भन्ने खालको कुरा भयो। म अर्को एउटा प्रसंग पनि उठाउन चाहन्छु सरोजी, आज यो शनिबारको अवसरमा तपाईँको केही समय अगाडि यहाँले चाहिँ होइन अब पर्यटन क्षेत्रमा पनि केही अभियानहरूमा लाग्नुभयो होइन, ग्रेट हिमालयन ट्रेलदेखि लिएर विभिन्न पर्यटन क्षेत्रहरूलाई विशेष गरी यहाँ अहिले सिन्धुलीमा बढ़ी केन्द्रित भएर काम गरिरहनु भएको छ, त्यहाँको समुदायसँग त्यहाँको कृषि व्यवसायलाई काठमाडौँ ल्याउने, इन्टरेक्ट गर्ने, साइकल ऱ्यालीहरू गर्ने, सेमिनारहरू गर्ने होइन, भर्खरै मात्रै म हेरिरहेको थिएँ तपाईँको सोसियल मिडियामा होइन, एयर पल्युसन, क्लाइमेट चेन्ज, युथ एक्सन, यी यस्ता गतिविधिहरू जुन भइरहेछन्, यो यसले अब पर्यटन प्रवर्धनकै कुरा गर्दाखेरि हामी कहाँ यत्रो अथाह सम्भावना छ, त्यसमा रोजगारी सृजना गर्ने, अवसर सृजना गर्ने, त्यस्ता खालका चाहिँ आत्मनिर्भरताका सम्भावनाहरू बारे पनि अलिकति बताइदिनुहोस् न तपाईँको अनुभवले।
डेफिनेटली यो हाम्रो हिमाल हामी कहाँ हिमाल हेर्न नै संसारभरिका पर्यटकहरू आउने यो त छँदैछ। हामीले चाहिँ पछिल्लोचोटि अलिकति यो पर्यटनको सेक्टरल डाइभर्सिफिकेसन भन्छ, खालि यो एडभेन्चर टुरिज्म मात्रै हामी कहाँ सम्भावना हो त होइन। एडभेन्चर टुरिज्मका लागि त हामी यो 50-60 वर्षदेखि काम गरिराखेकै छौँ, सगरमाथा चढाइराखेकै छौँ होइन। त्यसको सँगसँगै चाहिँ अलिक फरक खालको इको टुरिज्म होइन, यो हाम्रो विशेष गरी अहिले मैले पछिल्लोचोटि भनिराखेको चाहिँ ग्रेट महाभारत ट्रेल होइन, जुन चाहिँ यो महाभारतै रेन्ज चाहिँ पूर्वदेखि पश्चिमसम्म जान्छ र त्यहाँको अहिलेको हाम्रो अहिलेको अवस्था हेर्नुभयो भने चाहिँ हाम्रो बसाइसराईको क्रमले गर्दाखेरि चाहिँ त्यो उच्च पहाडी भागहरूमा चाहिँ बसाइसराईको मात्रा एकदमै कम हुँदै गएको छ होइन। मानिसहरू चाहिँ तल झर्ने, सहरतिर झर्ने, सदरमुकामतिर झर्ने होइन, त्यो एरियाहरूलाई पनि अलिकति कृषि पर्यटनले चाहिँ प्रवर्धन गर्न सकिन्छ कि जस्तो त्यो एरियाहरूमा चाहिँ फलफुलहरूको विकास गरेर हाम्रो सिन्धुलीको महाभारत रेन्जमा हेर्नु हो भने त्यहाँ चाहिँ जुनारको राम्रो खेती हुन्छ, राम्रो उत्पादन भइरहेको छ, तर त्यसलाई पनि पर्यटनसँग जोड्न चाहिँ हामीले अहिले प्रत्यक्ष रूपमा सकिरहेको छैनौँ। त्यो रेन्जबाट हिमालहरू पनि देखिन्छ तर हिमालको चिसो नै चाहिँ तत्काल महसुस गर्नु पर्दैन भनेपछि त्यो ठाउँहरूलाई चाहिँ प्रवर्धन गर्न सकिन्छ एउटा एक खालको। र सँगसँगै त्यहाँ पर्यटन प्रवर्धन गर्ने भनेको खालि फोटोहरू राखेर सुन्दर तस्विरहरूले मात्रै त मानिसहरूलाई आकर्षण गर्न सक्दैन, त्यहाँको समुदायले के खालको बेसिक सिपहरू पर्यटकसँग गर्नुपर्ने व्यवहारहरूको बारेमा जानकारी हुनु पर्यो, अनि त्यहाँ केही आफ्नो आफूले उत्पादन गरेको खानेकुराहरूलाई कसरी प्रस्तुत गर्ने, कसरी प्रेजेन्टेबल बनाउने, सरसफाइको कुराहरू कसरी गर्ने, र सँगसँगै चाहिँ मुख्य कुरा भनेको चाहिँ उहाँहरूलाई गर्ने गाइड होइन, त्यो ठाउँको पक्षलाई चाहिँ कसरी प्रस्तुत गर्ने भन्ने चिजहरूमा चाहिँ अलिकति बढी जोड दिनुपर्छ कि भनेर त्यो अलिकति डाइभर्स खालको एरियाहरूमा पर्यटनलाई लैजान सकिन्छ कि। र अर्को नयाँ अनुभव चाहिँ अहिले आन्तरिक पर्यटनको पनि एकदमै राम्रो स्कोप बढिराखेको देखिन्छु, विशेष गरी यो हिल्स स्टेसनतिर होइन, मानिसहरू सहरमा लामो समय सहरमा बसिरहेको समूहहरू चाहिँ अलिकति पहाडतिर जाने, छोटो ट्रेक गर्ने होइन, लामो ट्रेक गर्ने एउटा समूह होला तर छोटो छोटो 3-4 दिनको हाइक गर्ने र त्यो ठाउँहरूको आनन्द लिने समूह पनि बढिराखेको छ, त्यसलाई चाहिँ केटर गर्ने गरिकन यो खालको पर्यटन गर्न सकिन्छ। अर्को चाहिँ अहिले हजुरले याद गर्नुभयो भने इन्डियाको यो जिडिपी होइन, उहाँहरूको ग्रान्ट इन्कम बढेको कारणले गर्दाखेरि चाहिँ उहाँहरूको ट्राभल कल्चर चाहिँ बढिरहेको छ, उहाँहरूलाई सबैभन्दा सजिलो ट्राभल भनेको नेपालको पहाडी भेगहरूमा हाम्रो बोर्डर एरियाको बस्तीहरूको पर्यटकहरूलाई चाहिँ यतातिर ल्याउन सकिन्छ। जस्तो अहिले सिन्धुलीगढीमा खुलेका 2-3 हिल स्टेसन बेस्ड रिसोर्टहरूको अहिले मुख्य टार्गेट भनेको भारतीय पर्यटकहरू,
सीमा क्षेत्रका पर्यटकहरू यता चाहिँ नेपालतर्फ चाहिँ आकर्षित गर्दै जाने विभिन्न ठाउँहरूमा,
किनभने अहिले चिसोको लागि उहाँलाई हिमाल होइन झरना देख्नुभएकै छैन होइन, हामीलाई यसो हेर्दाखेरि सामान्य लाग्ने चिजहरू उहाँहरूको लागि अचम्म लाग्नु, अचम्म लागिरहेको छ, त्यो चाहिँ त्यो चाहिँ एउटा एकदम ठुलो मार्केट बेस हो,
एउटा नयाँ सम्भावना, त्यसलाई पनि एक्सप्लोर गर्न सक्दाखेरि अझै पनि यसमा नयाँ प्रडक्टहरू थप हुँदै जाने त्यो सम्भावना पनि देखिन्छ जरुर। आजलाई यही रोक्नु पर्यो सौरभजी, समय यति नै दिन सके मैले। फेरि पनि यी समसामयिक सन्दर्भहरू हेर्दा साना लाग्ने तर निकै महत्वपूर्ण गहन हाम्रो जीवनशैलीसँग सम्बन्धित यी विषयहरूमा हामीले कुराकानी गर्यौं। समय दिनुभयो, धेरै धन्यवाद छ सौरभजीलाई। त आदरणीय श्रोताहरू, अन्तरसंवादको निर्धारित समय सकियो। हामी पत्रकार एवं अभियन्ता सौरभ ढकालसँग कुराकानी गरिरहेका थियौं। प्राविधिक साथी शंकर भण्डारीलाई धन्यवाद। म हरिशरण लामिछाने पनि बिदा चाहन्छु। तपाईँको आजको दिन शुभ रहोस्। नमस्कार।